अब चलते हैं सूरत पे और सूरत के साथ साथ फिर इंशाल्लाह हम नबी सल्लम का ताल्लुक देखेंगे अपनी अजवाज के साथ। बिस्मिल्लाहिर्रहमानिर्रहीम। या अय्युहन नबी युलिमा तुहर्रिमु मा अहल्लल्लाहु लक। ए नबी, आप क्यों उस चीज़ को हराम करते हैं जो अल्लाह ने आपके लिए हलाल की है? क्वेश्चन सूरत शुरू होती, पहले तो देखिए या अय्युहन नबी बराह रास्त खिताब है। आज कल आप जो सूरतें पढ़ रहे हैं उसमें आपको ये अंदाज दिख रहा है, हर जगह या अय्युहन नबी क्लियर कट। अच्छा, या मोहम्मद नहीं कहा, या मोहम्मद लिमा तुहर्रिमु, नहीं, या अय्युहन नबी। पूरे कुरान में अल्लाह ताला ने नबी सल्लम को या मोहम्मद नहीं कहा, या रसूलुल्लाह भी नहीं कहा, या अय्युहन नबी का है। एक मोहब्बत का अंदाज है। आप क्यों हराम करते हैं उस चीज को जिसको अल्लाह ने हलाल किया? साथ ही अल्लाह ताला खुद ही कहते हैं तब तभी मर्दात अजवाजिक, क्या इसलिए कि आप अपनी बीवियों की खुशी चाहते हैं? यानी बीवियों को खुश करने के लिए हलाल को हराम करते हैं। नोट कीजिएगा, हराम को हलाल नहीं किया अल्लाह के नबी ने। हराम को हलाल करना बहुत बड़ी बात है। आज के दौर में मर्द या औरतें बाज़वा शौहर बीवी का नाम लेकर क्या कहती है, इट्स ओके, जो भी कहते हैं कहने दो, शौहर है इनके लिए अब हराम है, क्या करूं, शौहर खुश होंगे। हराम को हलाल करना बहुत बड़ी जरूरत है। आपने एक लाइट सा अमल किया था, एक हलाल था, उसको उम्मत के लिए भी हराम नहीं किया, अपने लिए कर दिया, तो अल्लाह ने वो भी पसंद नहीं किया। खैर, कोई बात नहीं, जो हुआ वो अल्लाहु गफूरुर रहीम, अल्लाह ताला माफ करने वाला और रहम फरमाने वाला है। देखिए, बज़ाहर ये सवाल है ना, इस्तफहाम है, लेकिन असल में नापसंदीदगी का इजहार है। लिमा, वाई, जैसे आप अपने बच्चे से जाके कहते हैं ये ग्लास क्यों तोड़ा, तो क्या आप सवाल पूछ रहे होते हैं? नहीं, आप उसके साथ अपनी नाराजगी का इजहार कर रहे होते हैं। पूछा नहीं जा रहा क्यों तोड़ा, गिव मी रीजन, नहीं, बस ये नहीं करना चाहिए था। और इशारा इसमें दे दिया कि अल्लाह की हलाल करदा चीज को अपने ऊपर हराम करने का फेल जो आपसे सादर हो गया, अल्लाह इसको नापसंद करता है। तो इससे पता चल गया कि अल्लाह जिस चीज़ को हलाल करते उसको हराम करने का इख्तियार किसी को नहीं, हत्ता के नबी सल्लल्लाहु अलैहि वसल्लम को भी नहीं है। हालांकि ना तो अल्लाह के नबी ने अकीदा समझकर शहद को हराम किया था, और ना शरण सबको कह दिया कि आज के बाद तुम सब शहद ना खाओ, बल्कि सिर्फ और सिर्फ अपनी ज़ात के लिए हराम कर दिया था। जैसे एक बाज़ लोग कहते हैं मैं फिश नहीं खाती, मैं करेले नहीं खाती, भाई ना खाए, नहीं पसंद ना खाए, सूट नहीं करता, पसंद नहीं, इट्स ओके, लेकिन ये ना कहे कि मैं खा ही नहीं सकती, छोटी सी बाइट जरूर ले लें, सिर्फ इस सोच के साथ कि चलो हराम तो नहीं है ना। तो अल्लाह के नबी के इस अमल पर इतनी सरजिश क्यों हुई? क्योंकि अल्लाह के नबी की हैसियत एक आम आदमी की नहीं थी, रसूल थे, पहली बात है। दूसरी बात यह है, यानी आप सवाल क्या बनाएं कि क्यों अल्लाह ने इतनी जल्दी टोक दिया, अल्लाह के नबी का कोई इरादा ऐसा तो नहीं था? तो पहला जवाब क्या है कि आप एक आम आदमी नहीं थे, रसूल थे। अगर आप किसी चीज़ को हराम करते तो उम्मत सोचती शायद हमारे ऊपर भी हराम है। दूसरी बात इसमें क्या समझ में आती है कि सहाबा आपसे अटूट मोहब्बत करते थे, आपको जो करता देखते फौरन करते। एक दफ़ा नमाज में आपको जूते उतारते देखा तो सब उतारने शुरू कर दिए, नमाज में किबला बदलते देखा तो किबले बदल लिए। इतनी ज़्यादा मोहब्बत करते थे तो डर क्या था कि अभी नबी ने तो अपने लिए बोला कि मैं शहद नहीं खाऊंगा तो सारे सहाबा ही ना शहद छोड़ दें। ये मुराद है कि सहाबा की मोहब्बत भी इसमें दिखती है, तो लिहाजा अल्लाह ताला ने उनको रोक दिया। अच्छा, फिर आगे ये जो बात कहा ना कि तब तक ही मर्दात अजवाजिक, इससे एक और बात पता चली, और वो क्या है कि नबी सल्लम ने शहद को अपने ऊपर हराम करने का जो फेल किया था ये अपनी ख्वाहिश की बिना पर नहीं किया था, बल्कि अपनी बीवियों की खुशी के लिए ये किया था। बात वाज़े, अल्लाह के नबी अपनी ज़ात से ज़्यादा अपनी बीवियों से मोहब्बत करते थे। थोड़ी सी बात करते हैं अल्लाह के नबी का अपनी अजवाज के साथ ताल्लुक। तो हकीकत यह है कि अच्छा शौहर जो होता है वो अपनी बीवी को खुश रखने की कोशिश करता है, और दो तरह के ताल्लुक होते हैं शौहर बीवी के। जब भी शादी होती है उसके बाद ये डिसाइड हो जाता है, लेकिन ना समझ लड़के और लड़कियाँ उन दिनों को बहुत ही कैजुअली गुजार देते हैं, और बाद में वो ही बातें जो शुरू के लाड होते हैं ना वो बाद के गिले बन जाते हैं। दो तरह के ताल्लुक क्या हैं? एक वो होता है जो शौहर अपनी बीवियों के लाड देखते हैं। जब लाड देखते हैं तो शुरू में वो मोहब्बत की अलामत समझी जाती है, केयरिंग होने की अलामत समझी जाती है, आहिस्ता आहिस्ता और लड़कियों की वो आदत बन जाती है। वो समझती क्या है, हम सोने का किंगरा और हम पता नहीं कहाँ से आए हैं, और शौहर ज़ाहिर है ज़ुबान से भी कहते होंगे, अमल से भी दिखाते होंगे, जिससे वो औरत अपने अंदर एक बड़ापन महसूस करती है। अब शुरू की दिनों को बात को छोड़ दीजिए, बाद में फिर देखा ये गया कि सारी उम्र ही फिर अगर वो शरीफ मर्द हैं तो वो उन औरतों के लाड ही देखते रहते हैं। ऐसी औरतें जो होती हैं ना, इतनी सी भी बात मर्द ने किसी वक्त कह ही दी, हर वक्त तो नहीं बंदा लाड देख सकता, आप तो अपने बच्चे के नहीं देख सकते, किसी की बच्ची जो आपकी आज बीवी बन गई उसके आप कहाँ देखेंगे। अब जू ही वो शौहर अपनी बीवी को किसी वक्त में सही बात पे भी टोकता है तो वो लाडली रोने लगती है, आंखें सूज जाती है, मोटे मोटे आंसू टप टप गिरते हैं, ये कर दिया वो कर दिया, वजह क्या है, उसको आदत नहीं रही है। एक तरफ ये सूरत है, और ये देखा गया, आप खुद इस मिसाल पे अपने खानदान को टटोलें, आपको ऐसी बहुत सारी मिसालें मिलेंगी। सारी जिंदगी का रोना मर्दों का, और कसूर मर्द का होता है, औरत का नहीं होता। दूसरी सूरत क्या होती है, शादी हुई, बिल्कुल ऑपोजिट कहानी, औरतें लाड देखने वाली बन जाती हैं। उधर कहानी जरा फर्क होती है, ये नहीं शख्सियत का फर्क नहीं होता, आदत का फर्क होता है, इधर औरत ज्यादा केयरिंग है या कुछ है। अब वो औरत मर्द की बातें देखती है ना, तो वही कैफियत जो उधर औरत और मर्द के बीच में थी, ये मर्द और औरत के बीच में बन जाती है। नतीजा क्या होता है कि फिर मर्द इतना नहीं केयर करते इनकी, लेकिन ऑपोजिट क्या होगा, इनके मर्द जब थोड़ी सी भी इनकी केयर करेंगे ना तो इनको बहुत अच्छा लगता है। बात समझ रहे हैं, कोई उलझ तो नहीं गई, बात आसान बात है। नबी सल्लम ने अपनी बीवियों को बहुत लाड में रखा हुआ था, आप ना ऊंची बात से बोलते, ना यल करते, ना चीखते, ना चिल्लाते, और ना कुछ करते कि जिससे आपकी बीवियां हर्ट होती, ताना आप नहीं देते थे, मारते नहीं थे, मोहब्बत का इजहार करते थे, बल्कि आपने फरमाया कि हुब्बिबा, मेरे दिल में मोहब्बत डाली गई अपनी बीवियों की, और हर नेक मर्द अपनी बीवी से मोहब्बत करेगा, ये सच है। और सूरत आले इमरान में हम पढ़ चुके हैं कि ज़ुय्यिन लिन्नासि हुब्बु शहवाति मिनन्निसाई वलबनीन वलक़नातीर अलमुक़न्तरति मिनज़्ज़हबि वलफिद्दा, तो वहाँ भी सबसे पहले बीवी का जिक्र औरत का। अल्लाह के नबी चूँकि कभी रूढ़ नहीं हुए थे तो आपकी बीवियाँ रिलैक्स हो गई, अब जब रिलैक्स हो गई तो वो फिर कभी लाड दिखा देती थी, अदाएं दिखा देती थी, उन्हीं में से एक अदा का जिक्र आगे आ रहा है। तो यहां अल्लाह के नबी के बारे में ये कहना कि तब तगी मर्दात अज़वाजिक, इसमें इसी तरफ इशारा है, क्या आप अपनी बीवियों को खुश करने के लिए ऐसा काम कर रहे हैं तो ये दुरुस्त नहीं। मेरा आपसे एक सवाल है, एक नबी जो इतनी और नेकियां भी करता है कि जिसका सीना हंडिया की तरह खोलता है, जिसके पाँव में वर्म पड़ जाता है रातों को खड़े होके, जो रोते हैं, जो गौर व फिक्र करते हैं, जो तहज्जुद भी पढ़ते हैं और बाकी काम भी करते हैं, वो अपनी बीवियों की खुशी के लिए सिर्फ हलाल को हराम करें, हराम को हलाल नहीं कर रहे, उनकी ये पकड़ है। तो इसका ऑपोजिट आज वो मर्द जो अपनी घरवालियों और घर वालों के लिए हराम को हलाल करते हैं और उनके पल्ले में इतनी बातें भी कोई नहीं, उनका कल क्या बनेगा। और यहां मेरे और आपके लिए एक बहुत बड़ा सबक है, कभी अपने शौहर को मजबूर ना करें कि वो आपकी खुशी के लिए हराम को हलाल या हलाल को हराम करें, या अपने किसी रिश्ते को छोड़े या माँ को छोड़ दे या बहनों को ना पूछे, बहुत पकड़ होगी क्यामत के दिन इन सारे मामलात की, बहुत ज्यादा पकड़ होगी। तो लिहाजा यहां यही बात करके अल्लाह ताला ने पूछा कि क्या ख्याल है, अपनी बीवियों को खुश करना चाहते हैं, तो क्या बीवी को खुश करना बुरा, नहीं बिल्कुल बुरा नहीं, लेकिन अल्लाह को नाराज करके खुश करना ये बुरा है। बात समझ गए ना, यानी यहाँ फिर हमारे कल्चर में जो वो कहते हैं रनमुरीद होना और जोरू का गुलाम, और वो उसको जहन में रख लीजिए कि बास कल्चर ऐसे हैं जिनके दिमागों में ज़रा सा बड़ापन है, वो कहते हैं बीवी को खुश रखना ही नहीं है, दबा के रखना है, बहुत स्माइली है बाहर, घर में आते ही संजीदा हो जाओ, भाई आपको क्या हुआ, नहीं मैं घर में ज़्यादा हंसूंगा ना तो बीवी पर रोब नहीं होगा, ये भी एक जहालत है। और जिनके जहन में अपना आप बड़ा होता है वो ऐसे ही करते हैं, ये बात नहीं है, और बाद इसका ऑपोजिट भी है, हर वक्त बीवी के पीछे फिरते रहते हैं, ये भी ना पसंदीदा बात है, बैलेंस। तो लिहाजा अल्लाह ताला कहते हैं कोई बात नहीं, अल्लाह माफ करने वाला और रहम करने वाला, इससे क्या पता चलता है कि ये भी एक फेल है, इसके ऊपर अल्लाह ताला आपको माफ कर देगा। अब हम इस वाक्य के ऊपर चलते हैं जिसकी बुनियाद पर अगली भी आयतें आएंगी, तो बेहतर है कि यहाँ मुनासिब लगता है कि हम बात कर लें कि आपने ये सब कब किया और क्या हुआ। देखिए कि कुरान में बिल्कुल नहीं जिक्र कि वो क्या चीज़ थी जिसे आपने अपनों पर हराम किया था, लेकिन मुहद्दिसीन और मुफस्सरीन दोनों ने दो वाक्यात पेश किए हैं, मैं दोनों ही आपके सामने रख देती हूँ, हो सकता है दोनों ही वाक्यात या दोनों में से कोई एक इसकी बुनियाद हो, लेकिन कुछ भी हो सकता है। एक वाक्या हज़रत मारिया क़िब्तिया का जिनका तज़किरा किया, और दूसरा वाक्य वो है जिसमें अपने शहद को ना इस्तेमाल करने की बात की थी। حضرت ماریہ کا واقعہ کیا ہے؟ صلح حدیبیہ سے فارغ ہوئے، اللہ کے نبی نے اس کے بعد خط لکھے ادھر ادھر، سن 6 ہجری میں حدیبیہ کی صلح پوری ہوئی. اس کے بعد چونکہ جنگ نہ ہونے کا وعدہ ہو گیا تھا تو آپ نے اس وقت کو پھر دعوت کا وقت بنایا، تو آپ نے مختلف خط بھیجے اور اسکندریہ آپ کو جانے کا اتفاق ہوا، تو مصر کا شہر الیگزینڈرا، وہاں کے اس وقت کے جو حاکم تھے رومی تھا، کرسچین تھا، مکوکس کہتے تھے عرب لوگ اس کو، اس کو بھی بھیجا. خاطب نبی بلتا ان کی طرف سے خط لے کر گئے تھے. انہوں نے اسلام تو نہیں قبول کیا لیکن آپ کے ساتھ بہت اچھی طرح پیش آیا اور ساتھ ہی یہ لکھ دیا کہ مجھے یہ معلوم ہے کہ ابھی ایک نبی نے باقی آنا ہے، کہ میرا خیال ہے کہ وہ ملک شام سے آئے گا، لہٰذا میں آپ کے قاصد کی بڑی عزت کرتا ہوں اور ساتھ ہی گفٹس میں کچھ چیزیں بھیج دیں. اور اس دور کے رواج کے مطابق جو خدمت گار لوڈیاں ہوتی ہیں ان میں حضرت ماریہ بھی آ گئیں. قبطی نسل، قبطی کس کو کہتے ہیں آپ کو یاد ہوگا نا، تو فرعون کا خاندان تھا نا، قبط سے تھا، وہیں سے، یعنی اسی سے آپ سوچے قبطی مصری یہاں سے تھی. بہرحال ابن سعد کی یہ روایت ہے کہ اس وقت آ گئیں، ایک سیرین تھی اور دوسری ماریہ تھی. ماریہ عیسائی عورت کو میری کو کہتے ہیں، یعنی اردو میں ہم ماریہ جس کو کہتے ہیں تو انگلش میں اس کو میری کہتے ہیں، یعنی حضرت مریم کے نام پہ. واپسی پہ جب آ رہے تھے تو حضرت خاطب نے ان دونوں لڑکیوں کے اوپر اسلام پیش کیا کہ مسلمان ہونا چاہتی ہو؟ دونوں مسلمان ہو گئیں، اللہ کے نبی کے پاس آئے. سیری جو تھی ان کو آپ نے حسان بن ثابت کو دے دیا ان کے ملک یمین میں، اور حضرت ماریہ کو اپنے حرم میں داخل کیا. سن 8 ہجری ذلحج میں، یعنی تقریباً اس کے 2 سال کے بعد، انہی کے بطن سے پھر حضرت ابراہیم جو اللہ کے نبی کے بیٹے تھے وہ پیدا ہوئے، لیکن یہ زیادہ دن زندہ نہیں رہ سکے. بہت خوبصورت صحابیہ تھیں. حافظ ابن حجر الاسقلانی کا نام آپ نے سنا ہوگا، ان کی بڑی معروف کتاب ہے الاصحابہ سوات سے، اس میں حضرت عائشہ کا ایک قول ہے، کہتی ہیں کہ مجھے کسی عورت کا آنا اس قدر ناگوار نہ ہوا جتنا ماریہ کا آنا ہوا، کیونکہ باقی بیویاں بھی تھیں لیکن وہ واجبی شکل و صورت کی تھی. حضرت عائشہ بہت خوبصورت تھیں، تو اس کے بعد اب یہ ماریہ آئیں تو یہ اور حسین تھی. کہتی ہیں کہ کیونکہ وہ حسین و جمیل تھیں اور اللہ کے نبی کو بہت پسند آئیں. اس کے بارے میں جو واقعہ ہے وہ میں پڑھ کے سناؤں گی، کیونکہ دیکھیے یہ بڑی بڑی شخصیات ہیں، ان کے بارے میں مجھے لفاظی نہیں کرنی، جو لکھا ہے تفسیر میں وہ پڑھ کے سنا دیتی ہوں. کہتی ہیں کہ ایک روز نبی صلی اللہ علیہ وسلم حضرت حفصہ کے مکان میں تشریف لے گئے تو وہ گھر پر موجود نہ تھیں. اس وقت حضرت ماریہ آپ کے پاس وہاں آ گئیں اور تخلیہ میں آپ کے ساتھ رہیں. حضرت حفصہ کو یہ بات ناگوار گزری. حفصہ کون تھی؟ عمر کی بیٹی تھی. انہوں نے اللہ کے نبی سے اس کی سخت شکایت کی. اس پر آپ نے ان کو راضی کرنے کے لیے ان سے عہد کر لیا کہ آئندہ ماریہ سے کوئی ازدواجی تعلق نہیں رکھیں گے. بعض روایت میں یہاں تک آتا ہے کہ آپ نے ماریہ کو اپنے اوپر حرام کر لیا، اور بعض میں یہ آتا ہے کہ آپ نے قسم ہی کھا لی. کچھ بھی ہوا، یعنی آپ نے ان سے اپنے آپ کو دور رکھنا چاہا، اور یہ حدیث موجود ہے کتابوں میں. خیر یہ قصہ بعض کہتے ہیں کہ یہاں اس کی طرف اشارہ ہے. نسائی میں کہ حضرت انس سے کہ نبی صلی اللہ علیہ وسلم کی ایک لونڈی تھی جس سے آپ تمتو فرماتے تھے، پھر حضرت حفصہ اور عائشہ آپ کے پیچھے پڑ گئیں یہاں تک کہ آپ نے اس کو اپنے اوپر حرام کر لیا، اور اس پر یہ آیت نازل ہوئی کہ آپ کیوں اس چیز کو حرام کرتے ہیں جس کو اللہ نے حلال قرار دیا. اب یہ واقعہ موجود ہے، آپ پڑھیں گے، لیکن زیادہ جس چیز کو محدثین اور مفسرین نے لیا ہے نا، وہ واقعہ جو میں اب آپ کو بتانے لگی ہوں، یہ بخاری، مسلم، ابو داؤد، نسائی اور مختلف کتابوں میں موجود ہے. تو حضرت عائشہ ہی اس واقعے کی راوی ہیں. خلاصہ کیا ہے کہ نبی صلی اللہ علیہ وسلم ہر روز عصر کے بعد تمام ازواج مطہرات کے ہاں جاتے تھے، مطلب جس کی باری ہوتی تھی اس کے پاس رات کو جاتے تھے، دن میں خیال پوچھنے، کچھ چاہیے، ضروریات پوری کرنے کے لیے دن میں جاتے تھے. یہ بھی ایک اچھی سنت ہے، ورنہ تو ہر بیوی کی باری پہ اگر آپ جائیں تو پھر تو ہفتے کے بعد آپ کی بیویوں سے آپ کی ملاقات ہوتی، تو یہ ایک اچھے شوہر ہونے کی علامت ہے. ایک موقع پر ایسا ہوا کہ آپ حضرت زینب بنت جہش کے ہاں زیادہ دیر تک بیٹھنے لگے، کیونکہ ان کے ہاں کہیں سے شہد آیا ہوا تھا اور اللہ کے نبی کو شیرینی بہت پسند تھی، اس لیے آپ ان کے ہاں شہد کا شربت نوش فرماتے تھے. حضرت عائشہ کہتی ہیں کہ مجھے اس پر رشک ہوا اور میں نے حضرت حفصہ، سودا اور صفیہ سے مل کر یہ طے کیا کہ ہم میں سے جس کے پاس بھی آپ آئیں وہ آپ سے یہ کہے کہ آپ کے منہ سے مغافیر کی بو آتی ہے. یہ مغافیر کیا ہوتا ہے؟ یہ قسم کا پھول ہے جس میں کوئی بساند ہوتی ہے. شہد کی مکھی جب اس سے وہ ست لے کے شہد بناتی ہے تو شہر کے اندر اس کی ایک ہلکی سی بساند آ جاتی ہے، سمجھ رہے ہیں کہ ہیک جیسے ہوتی ہے. تو لہٰذا نبی صلی اللہ علیہ وسلم چونکہ بہت نفاست پسند تھے، آپ کو بدبو سے نفرت تھی، اور خاص طور پہ جب آپ کی بیویاں یہ کہنے لگ جائیں کہ ہمیں آپ سے سمیل آتی ہے تو آپ کو اس سے بہت تکلیف ہوئی. تو اس وقت آپ نے پھر بجائے اس کے کہ یہ کہتے کہ یہاں نہیں کھاؤں گا، آپ نے یہ کہہ دیا کہ مجھے اب شہد کھانا ہی نہیں ہے. یہاں سے بہت تکلیف دے کہہ لوں یا بڑا تھوڑا سا چبھے کا کچھ لوگوں کو جملہ، لیکن سچ تو سچ ہی ہوتا ہے، اللہ کے نبی اپنی بیویوں کی خوشی کے لیے شہد کو حرام کر رہے ہیں کہ بیویوں کو بو آتی ہے. تو ان بھائیوں کا کیا خیال ہے کہ جن کی بیویوں کو ان سے سگریٹ کی بو آتی ہوگی؟ جو مرد اس قسم کی کوئی چیز استعمال کرتے ہیں، کبھی انہوں نے سوچا کہ ان کی بیویاں کتنی ناگواری کے ساتھ ان کے ساتھ بیٹھتی اٹھتی ہوں گی؟ کیونکہ جو لوگ اس طرح کی چیزیں استعمال کرتے ہیں ان کے تو کپڑوں سے بھی بو آتی ہے. تو لہٰذا بیوی کے لیے کم از کم اس چیز کا خیال رکھنا یہ اس کا انسانی حق ہے. اور اسی طرح بیویاں بھی اپنے آپ کو دیکھیں، ان کے پاس سے کون سی مرچ مسالوں کی بو آتی ہوگی جب شوہر آ کے کھانے کے لیے بھی بیٹھتے ہوں گے؟ تو گھر کا ماحول خوشبودار ہوتا چاہیے. یہاں یہ لکھ لیں جملہ، ہمارے گھروں میں جو بہت ساری چڑچڑ لگی رہتی ہے نا، اور جو تلخ کلامی، اور جو اس کی بہت بڑی وجہ ہمارے گھروں میں آنے والی سات رنگوں کی سمیلیں بھی ہیں. آپ جو مرضی پکائیں، لہسن ڈالیں، تھوم ڈالیں، پیاز ڈالیں، پکا پکو کے اس کے بعد کمرے کو اور گھر کو ریفریش کر لیں. اچھی بیوی اپنے کمرے کو صاف ستھرا رکھتی ہے تاکہ مرد کا مزاج نہ بگڑے. آپ از ماں کے ایک ہفتے میں یہ دیکھ لیں، گھر میں آتے ہی مرد اگر چڑھتے ہیں کڑے، آپ ذرا گھر میں بخور لگا دیں، خوشبو لگا دیں، کچھ بھی ایسی چیز لگائیں تو فیل کریں گے کہ مزاج ٹھنڈا ہوگا، کیونکہ ہم سب انسان ہیں، اچھی خوشبو ہوگی ہم سب کو اچھی لگے گی. بہرحال یہی تدبیر جو انہوں نے سوچی تھی وہ کارگر ہوئی. جب ایک بیوی نے یہ کہا، اور انہوں نے آپس میں ایک کا کیا کیا کہ جو میں کہوں گی نا وہی تم بھی کرنا. اب پہلی نے کہا ہوگا تو آپ نے اتنا سیریس نہیں لیا ہوگا، جب دوسری کے پاس گئے تو اس نے بھی وہی بات کہی، تیسری کے گئے، اب جب یہ ہوا تو آپ نے کہا نہیں. الفاظ کیا ہیں آپ کے؟ فلن اعود لہ وقد حلفت، اب میں ہرگز اس سے نہیں پیوں گا اور میں نے قسم کھا لی. دوسری روایت میں کہتا ہے فلن اعود لہ، میں اب ہرگز اس کو نہیں کروں گا، یعنی وہاں قسم کے لفظ نہیں ہے لیکن یہ الفاظ موجود ہیں. ایک روایت میں یہ بھی آتا ہے کہ واللہ لا اشربہ، میں آج کے بعد اللہ کی قسم اس کو نہیں پیوں گا. تو بعض کہتے ہیں کہ اس قصے میں اس کا ذکر ہے کہ شہد کو آپ نے حرام کر لیا تھا، تو اللہ تعالیٰ کہتے ہیں کہ آپ سے جو گناہ ہوا ہم اس کو معاف کر دیں گے. اب یہ واقعہ کتنا نارمل سا واقعہ ہے، مارا نہیں، پیٹا نہیں، چیخے نہیں، چلائے نہیں، اس پہ اتنی لمبی بات ہو گئی. تو آپ بتائیے کہ جو مرد گھر میں آ کے شور مچا دیتے ہیں اور ایسے لگتا ہے غراتے ہوئے آ رہے ہیں اور گنگناتے ہوئے، دیکھیے دو مقام آپ نوٹ کر کے دیکھ لیں، آپ بھی عورتیں اور ہم سب اس چیز کو فیل کرتے ہیں، اکثر مرد گھر میں آتے اور گھر سے نکلتے ہوئے چیختے ہوئے جاتے اور آتے ہیں، باقی وقت میں ٹھیک ہو جاتے ہیں. ایسا ہے یہ، میں نے غلط تو نہیں کہا؟ گھر میں آتے ہی ایک دم دھمکی دے دینا تاکہ سارے دب جاؤ، شیر آ گیا، شیر آ گیا، اور گھر سے جاتے ہوئے جوتا کدھر ہے، پرس کدھر ہے، چیزیں اپنی ٹھیک نہیں رکھی ہوتی، بیوی پہ روب ڈال کے ذرا، یہ کمپلیکس کی علامت ہے. جو مرد یا عورت بھی، کوئی بھی بچہ، جو بندہ آتے ہی ایک دم اور جاتے ہوئے آپ کے اوپر روب ڈالے گا نا، مان لیجئے کہ وہ کمپلیکسڈ ہے. وہ کہتا ہے میں آ گیا ہوں، میں غصہ کر رہا ہوں، میرے سے زیادہ نہ پوچھنا، یا وہ آپ کو اپنے آپ کو آپ سے کمتر سمجھتا ہے، اس کو فیل ہوتا ہے کہ میں نے اس کو چپ کرانا ہے، یہ بولنا پڑے آگے سے. اور اکثر عورتیں آتے اور جاتے ہی زیادہ پیغامات دے رہی ہوتی ہیں، تو یہ اچھی بات نہیں ہوتی. مرد کا گھر میں آنا خوشی کا سامان ہونا چاہیے اور بیوی کا بھی گھر میں آنا خوشی کا سامان ہو. اچھا چلے، مردوں بیچاروں کی تو سختی آ گئی، آپ اپنی عورتوں کا بھی کر لیں. جو کام مرد اپنی بیویوں کے ساتھ کر رہے ہوتے ہیں نا، مومن جی غصے والا، بعض دفعہ دیکھا گیا وہی کام مائیں اپنے بچوں کے ساتھ کرتی ہیں. پھر گھر میں جاتے ہی غریب بچوں کو ڈانٹ پڑتی ہے. آپ گھر جائیں اسکول سے اور بچے پہلے سے آئے ہو نا، جاتی اب کہیں گے جوتے کہاں بکھیر دیے، بیگ ادھر چھوڑ دیے، یہ وہ، ہاتھ میں بیگز ہوتے ہیں کھانے کے، یہ وہ گروسری کے، بچوں کو ڈانٹ ڈونڈ کے پھر کہتے ہیں وہ کھانا کھا لو. اب وہ جو سینسٹیو بچے وہ کہتا میں نہیں کھاتا، میں نے حرام کر لیا اپنے اوپر کھانا، آپ کی چیختی ہے اتنا. اسی طرح جب ہم کہیں جا رہے ہوتے ہیں، ہم سے مراد بچوں کی مائیں، اس وقت کیا ماحول ہوتا ہے گھروں کا، ڈانٹ ہی پڑتے، کانوں سے کھینچ کھونچ کے، کسی کی جیکٹ پکڑی ہوئی ہے، کسی کے جوتے پکڑے ہیں، کسی کے چلو بیٹھو گاڑی میں، پھر گاڑی میں بیٹھنے میں جھگڑے. یہ دو وقت انتہائی حساس ہوتے ہیں. آپ اپنے مزاج اور اپنے ٹیمپرامنٹ کو اگر چیک کرنا چاہتی ہیں نا، کبھی بھی کسی بھی رشتے کے ساتھ ہیں، آپ یہ دو وقتوں کو نوٹ کریں. کہیں بھی جا رہے ہوں، سارے گھر والے مل کے شادی پہ جا رہے ہوں، اس آخری وقت میں کیا ہو رہا ہوتا ہے، اور جب وہاں سے واپس کرنا ہے اور لوگوں کو جمع کرنا ہے، اس وقت کیا ہو رہا ہوتا ہے. یہ اصل آپ ہے. یہ جو بیچ میں آپ تھوڑی دیر کول ڈاؤن ہوتے ہیں، تب تھک چکے ہوتے ہیں ڈانٹ ڈونٹ کے، اس میں تو اب آپ کا جبڑے ہی تھک گئے ہیں بول بول کے، اب آپ چپ ہیں تو آپ اچھی ماں کیسے ہو گئی. کنٹرول، سیلف کنٹرول، اپنے اوپر اتنا آپ کنٹرول کر لیجئے کہ دوسرے کو پتہ ہی نہ چلے اس وقت آپ کے اندر کیا جواہر بھاٹے ہیں. تو لہٰذا یہ ساری باتیں ہم نے کیوں کی کہ ان تعلقات کی خوبصورتی کو دیکھیں. گھر کا ماحول خوبصورت نہیں ہوگا تو دین کا کام نہیں ہوگا. یہ جملہ سنتے سنتے آپ کا الحمدللہ یہ قرآن آخری مرحلوں پہ آ گیا, اور اصل کام تو اب آپ کے شروع ہونے ہیں. جن کو دین سیکھنا مشکل لگتا ہے نا, ان کو بعد میں دین کا کام کرنا تو ناممکن لگتا ہے. اور اگر قرآن پڑھتے پڑھتے اس سفر میں ابھی تک ہمارے گھر والے 50-60% ہماری اس کوز سے متفق نہیں ہوئے تو آگے بہت خطرہ ہے. بالکل میرے ذہن میں پرسنٹیج چلتی ہے اسٹوڈنٹس کی, 10%, 12%. پھر پہلا قرآن کا یہ سفر پورا ہوگا, پھر اگلا کورس ہوگا, پھر دورہ قرآن ہوگا, پھر آپ کی ٹریننگ ہوگی. جب نور اللہ نور پورا ہوتا ہے نا تو اکثر بھی سسٹرز کہتی ہیں کہ اب ہمارے مردوں نے مان لیا کہ ہم اس قرآن کے بغیر نہیں رہ سکتے. پھر مرد رام ہو جاتے ہیں, پھر نہیں لڑائیاں ہوتی, پھر پوچھتا ہی نہیں کدھر جا رہی, وہ کہتے ہیں ہمیں پتا اس نے رکنا ہی کوئی نہیں. یقین کریں یہ تجربے کی باتیں, یہ مشاہدے کی باتیں, یہ لوگوں سے سنتی ہوں تو انہیں سے سیکھ کے میں آپ کو بتا رہی ہوں کہ جب گھر والے یہ دیکھ لیتے ہیں نا کہ ہمارا گول یہ ہے کہ ہم اب اس سے نہیں رک سکتے, تو پھر وہ قرآن کے کورس میں وہ خوب روپ ڈالتے ہیں ہم پہ. پھر دورہ قرآن پہ کہیں گے اب روز چل پڑی تم, ماشاء اللہ. اچھا اب ختم نہیں ہوا کورس, بھائی ختم کہاں ہے, تم نے تو کہا تھا یہ قرآن پورا ہوگا. بھائی قرآن پورا ہوا ہے لیکن ابھی کورس تو نہیں ہوا, کورس پورا ہو گیا اب کیا ہوا, ابھی اس کی دہرائی کرنی, ابھی سیکھنا. یعنی یہ بس مزاج ٹھنڈا رکھیں گے نا, اسمائل دے دیں, کیوں پورا ہو, کبھی بھی نہیں پورا ہوگا. آپ کبھی لاڈ کرنا سیکھ لیں نا اپنے مردوں کے, تو میرا خیال ہے کہ وہ کم از کم آپ کے لاڈ جو بھونڈے ہونے اس سے بچتے ہوئے کہیں گے میری جان چھوڑ دو, جدھر مرضی جاؤ, جو مرضی کرو, بس مجھے روٹی کے وقت پہ روٹی دے دو اور کپڑوں کے وقت میں کپڑے دے دو. تو یہ گھریلو زندگی جو ہے نا, یہ کوئی آپ اس کو کسی مشین کے سانچے سے گزار کے نہیں گزار سکتے. میں آپ کو ایک رول دے دوں, آج جا کے اپنا لیں وہی پھنس جائیں. جیسے وہ ایک میں نے سنا تھا کسی کی سپیچ میں, بڑی اچھی بات تھی ان کی, کہ ایک صاحب تھے تو وہ کہیں سپیچ سن لیں گے, تو جو بھی سپیکر تھے انہوں نے بیویوں کے حقوق پہ بات کی, تو انہوں نے کہا کہ تم میں سے کتنے لوگ ہیں جو اپنی بیوی کے کھانے کی تعریف کرتے ہیں, گھر جاتے ہیں کھانا پکتا ہے. خیر قصہ مختصر, یہ جو سن رہے تھے یہ کہتے ہیں میں نے سوچا میں نے تو آج تک نہیں کبھی کی. انہوں نے اپنے اوپر بڑی ملامت کی اور لان تان کی کہ بھئی میری بیوی کھانا پکا کے رکھتی ہے, سب کرتی ہے, میں نے تو آج تک نہیں اس کو کیا تعریف کرنی. خیر دل میں سوچ لیا کہ آج تعریف کروں گا. گھر گئے, بیوی نے حسب عادت کھانا پکایا رکھا, سب کچھ کیا. جب کھانا کھایا کہتے واہ آج تو بیگم کھانا مزے کا بہت ہے, کافی تعریف کر دی. پہلے بیوی چپ کر کے سنتی رہی, جب انہوں نے کوئی ایکسٹراڈنری تعریف کی تو بیوی غصے سے جل کے رو پڑی, کہتی روز میں پکاتی ہوں کبھی تعریف نہیں کی, آج ہمسائے سے کھانا آیا اس وقت. تو دیکھیے بعض دفعہ الٹی بھی پڑتی ہے نا. تو یہ جو ٹوٹکے آپ کو یہاں بتائے جا رہے ہیں نا, اس کو اپنے گھر کے ماحول کے مطابق استعمال کریں. آپ کو بتایا جا رہا ہے میاں کو دیکھتے اسمائل کریں, پتہ چلے اللہ نہ کرے آج وہ کوئی پرس چوری ہو گیا وہ گھر میں آئے اور آپ جاتی ہیں ان کو دیکھ کے اسمائل کر رہی ہیں اور ہنس ہنس کے ان کو بات کر رہی ہیں, تو ان کو غصہ لگے گا نا. تو کسی کا مزاج پہچاننا یہ کامیابی ہے. جس بندے کا مزاج آپ سمجھ گئے وہ آپ کا ہے. اور ہم اگر اس کام کو لے لیں تو پھر تو وہ کہتے ہیں نا کہ لوح قلم تیرے ہیں, پھر تو سب کچھ آپ کے ہاتھ میں. خیر آگے چلتے ہیں. قد فرض اللہ لکم, اللہ نے تم لوگوں کے لیے, کن کے لیے, نبی صلی اللہ علیہ وسلم کے لیے بھی اور بعد میں آپ کی امتیوں کے لیے, کیونکہ لکم کا صیغہ ہے جمع, کیا کیے, تحلت ایمانکم, اپنی قسموں کی پابندی سے نکلنے کا طریقہ مقرر کر دیا ہے. قسم کھا چکے تھے نا کہ میں نہیں کھاؤں گا, اب کیا کریں, کوئی بات نہیں. یہاں سے اسلام کا مزاج دیکھیے, قسم بھی کھا چکے ہو ڈونٹ وری, طلاق بھی دے چکے ہو ڈونٹ وری, واپسی کا راستہ موجود ہے. اللہ نبی کو سکھا رہے ہیں کہ ڈونٹ وری, آپ پریشان نہ ہو جانا, ہم نے آپ کو قسموں کو توڑنے کا کفارہ بتا دیا. سورۃ مائدہ میں ہم پڑھ چکے ہیں نا, ساتویں پارے کا پہلا رکوع ہے کہ جہاں قسم کا کفارہ 10 مسکینوں کو کھانا یا پھر 3 روزے رکھنے یا ایک گردن کا آزاد کرانا. تو اللہ تعالیٰ اپنے نبی کو حکم دے رہے ہیں کہ آپ اپنی اس قسم کو توڑ دیجیے, تو لہٰذا یہ بات جو ہے وہ پوری ہو جائے گی. اب اس میں فقہی باتیں بہت ساری ہیں جس کو میں اگنور کروں گی, بس قسم توڑنے کا کفارہ دے دیں تو کیا ہوگا, واللہ مولاکم, اور اللہ تمہارا مولا ہے, وہو العلیم الحکیم, اور وہی علیم اور حکیم ہے. یعنی کوئی بات نہیں, غلطیوں کو اپنی کو خود ہی دور کر لو, قسم کھائی ہے تو کوئی بات نہیں, اس کو توڑ دو, کفارہ دے دو اور بات ختم ہو گئی, اس کام کو کر لو. اور نبی صلی اللہ علیہ وسلم کے بارے میں آتا ہے کہ جب آپ کسی بات پہ قسم کھاتے اور بعد میں اسے اچھی چیز دیکھ لیتے کہ جس کے کرنے میں فائدہ ہوتا, تو قسم توڑ کر وہ کام کر لیتے. یعنی سٹبن نہیں تھے, بیکاز آئی ٹولڈ یو, میں نے کہہ دیا نا بس. یہ جملہ جو بھی بولتا ہے نا, میں نے کہہ دیا, یہ بھی تکبر ہے. اللہ کے نبی کو یہ کوئی تکبر نہیں تھا, چونکہ میں نے کہہ دیا تو میں نے کرنا. اور ایمان والا ایسے ہی ہوتا ہے, अल्लाह ने कह दिया इसको जरूरत नहीं करने की, तो अच्छा तोड़ देते हैं। यानी आपने आपको इतना डेलिकेट बनाए, सॉफ्ट स्माइल, आपकी लुक स्माइली हो, आप कब किसी को थामना स्माइली हो, आप बात करें ऐसे लगे कि कोई रस घोल रहा किसी के कानों में, और हर वक्त हम कुन छुरियां बने हुए हाथों के साथ, और जुबान से हम गरजते समझते, और अंदर से तुनक मिजाज, और गलतियां पकड़ने वाले होंगे। कोई दुनिया हमें पनाह नहीं देगी, कोई रिश्ता हमसे खुश नहीं होगा, ये अलग बात है। लोग अपनी इज्जत की खातिर चुप कर जाएंगे, और हमारा बुढ़ापा बड़ा जानलेवा होगा। अपने आप को डेलीकेट करें, ऐसा बनाएं कि किसी के गले में आ जाए तो फांस बन के ना उलझे, या वो रोड़ा ना बनाए जो दाल गल जाती वो नहीं गलता और सारी हंडिया का जायका खराब होता है। इग्नोर करने वाले बने, ये देखें कि अगले मुझसे अच्छे ही हैं, मैं ही बुरी हूं। जब आपके अपने अंदर अपने गुनाहों का एहसास होता है ना, और जब आप खुद को और दूसरों को इंसान समझते हैं, कोई रिश्ता हो आपका, अब रिश्तों की बात है तो उसी में ढूंढ लें, आप कभी दूसरों की गलतियां नहीं पकड़ेंगे। आप कहेंगे ओवरलुक, अल्लाह सतीर है, मैं भी सतीर हूं, कोई बात नहीं। जो है ये जो हमारी टोन में तलखी होती है ना, सबसे ज्यादा ये हमें दुखी करती है, या फिर दूसरे हमसे जान बचाते हैं। हदीस में कि बहुत ही बदनसीब है वो शख्स जिसकी वजह से उसके अखलाक इधर से दूसरे उससे अलग हो जाए। अब बाप का मिजाज खराब है, बच्चे अलग हो जाते हैं। बीवी अगर ज्यादा तलखी वाली है तो मियाँ आखिर में कहते हैं अच्छा ये सोएगी फिर ही घर जाऊंगा, और इसी तरह शौहर का भी मामला होता है। तो अपने आप को दूसरों के लिए खुशी बनाए, खुशबू बनाए, फूल बनाए, वो नरम बिस्तर हो आप कि जिस पे कोई लेटे तो उसको सुकून मिले। और ये आएगी कब? नरमी से आएगी, आजजी से, जब आपको ये पता चलेगा कि मैं कुछ नहीं हूं, दूसरा मेरे से अच्छा ही है। ये जो हम हर वक्त जलते कुटते रहते हैं ना, मेरे शौहर ऐसे ऐसे ऐसे, या मेरी बीवी ऐसी ऐसी, इसमें भी गौर करके देखें तो हम कहते हैं मैं तो कोई किंगरा थी हीरे का, पता नहीं अल्लाह ने किसके हाथ में जड़ दिया, ये पता नहीं कैसा मियाँ मुझे मिल गया। एक दफा जरा आप खुद अपने कदम जमीन पे लाएं, आपको अपने शौहर की खूबियां दिखेंगी, और इसी तरह आपको अपनी बीवी की खूबियां दिखेंगी। इसलिए इंसान इन सारी चीजों के अंदर अपने आप को खुश रखे। बदल तो अब नहीं सकते ना, तोड़ने भी नहीं है तो ठंगोरने का क्या फायदा। खुशियों वाली जिंदगी बसर करें। आपका जिहाद ही ये है कि कैसे नाखुशगवारियों को खुशगवारी में बदलते हैं, और उसके लिए अल्लाह से मदद और सब्र। ये हमें जाते जाते इस कुरान से ये सबक क्यों दिए जा रहे हैं कि कहीं आपके मिजाज में मेरे मिजाज में सख्ती ना आ जाए कि अब तो माशाल्लाह मैं कुरान की भी आलिमा बन गई हूँ। ऐसा नहीं करना, बस अपने आप को कुछ ना समझें, अपने आप को कुछ ना समझें। एक वक्त आएगा कि अल्लाह ताला आपके लिए जगह जरूर बनाएगा। पानी गुजरता है ना एक जगह से तो वहां रास्ते बन ही जाते हैं। पत्थरों के ऊपर पानी डाल दें वो चिकने बन जाते हैं। इंसान का दिल इतना सख्त तो नहीं हो सकता। तो जरूरत है इस बात की कि अपने आप को हमेशा कॉम्प्रोमाइजिंग बनाएं, एडजस्टेबल, बर्दाश्त वाला बनाएं, रास्ता दे दें दूसरे को, वो गुजर जाए। सामने आएंगे, टकराएंगे, टकराव की जिंदगी होगी, ना इबादत में खुशी मिलेगा, ना दुनिया की किसी खुशी में मिलेगा। और ये भी अल्लाह के फैसलों को ही कबूल करना होता है। जो होना था हो गया, जो हो रहा है बस इसको अपनी जिंदगी से बदलें।